بسم اللہ الرحمن الرحیم، صلوات و سلام ہو خداوند متعال کی بہترین مخلوق حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے، جو صاحب شریعت ہیں، اور آپ کے پاک اہل بیت پر۔ ناظرین، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ہر انسان کے لیے ضروری ہے کہ وہ ان مسائل کو جانے کہ جو اس کی زندگی میں روزمرہ پیش آنے والے ہیں، یعنی جو انسان کی زندگی میں بہت زیادہ پیش آتے ہیں وہ مسائل، ان کا سیکھنا ہے ہر انسان کے لیے، ہر مسلمان کے لیے واجب ہے۔ مثلا نماز کے مسائل، روزے کے مسائل، یا مثلا طہارت کے مسائل ہیں، اسی طرح کے جو روزمرہ اور ڈیلی انسان کو پیش آنے والے مسائل ہیں، ان کا سیکھنا بھی انسان کے لیے واجب ہے۔ اور ناظرین، ہمارے اس پروگرام کا مقصد بھی یہی ہے کہ جس میں آپ کو بتائے جاتے ہیں وہ تمام مسائل کے جو انسان کی زندگی میں روزمرہ پیش آتے ہیں، یا پھر وہ مسائل کے جو روزمرہ نہیں لیکن کبھی کبھی پیش آتے ہیں، ان سے بھی، یعنی مجموعی اور کلی طور پر تمام مسائل سے آپ کو ان پروگرامز میں آشنا کرایا جاتا ہے۔ اور ساتھ ہی ساتھ ہم یہاں بہترین اور مجرب علماء کرام لے کر آتے ہیں کہ جو اپنے بہترین اور مخصوص انداز میں مسائل شرعیہ سے آپ کو روشناس کراتے ہیں۔ آج بھی ہمارے ساتھ میں، ہمارے جو ایک آج کا موضوع ہے، یعنی احکام میت پر ہم گفتگو کر رہے ہیں، اور اس میں آج دفن ہمارا انشاءاللہ موضوع رہے گا۔ اس موضوع پر بحث کرنے کے لیے آج بھی ہم نے زحمت دی ہے اسٹوڈیو میں، اور ہمارے ساتھ میں رونق افروز ہیں جناب مولانا زرغام رضوی صاحب۔ تو آئیے ان سے آپ کی ملاقات بھی کرائیں اور پھر پروگرام کا باقاعدہ آغاز کریں۔ السلام علیکم ورحمۃ اللہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
جناب، پروگرام میں خوش آمدید، اور ساتھ ہی ساتھ آپ کے ہم شکر گزار ہیں کہ آپ نے ایک مرتبہ پھر ہمارے لیے اپنا وقت مخصوص کیا۔
جی، سب سے پہلے ہم خداوند متعال کا شکر ادا کرتے ہیں کہ اس نے بیان احکام کی توفیق اس بندے حقیر کو عطا فرمائی جی، اور ساتھ ہی ساتھ آپ کا اور آپ کی پوری ٹیم کا شکریہ ادا کرتا ہوں کہ انہوں نے بیان احکام کے زمینے کو لوگوں کے لیے فراہم کیا، اور ساتھ ہی ساتھ تمام ناظرین کرام کے بھی شکر گزار ہیں کہ وہ بڑے ہی انہماک کے ساتھ اس پروگرام کو دیکھتے ہیں اور اپنے سوالوں کے ذریعے متوجہ کرتے ہیں کہ بہت ہی غور و خوض کے ساتھ ہماری باتوں کو سن رہے ہیں۔
جی، میں اپنے ناظرین سے بھی یہ گزارش کرنا چاہوں گا کہ ہمارے اس پروگرام کے دو حصے ہیں۔ پہلے حصے میں تو ہم آپ کو کلی طور پر بتلائیں گے کہ مثلا میت کے احکام کیا ہیں، جو ہماری ایک گفتگو چلی آ رہی ہے، سیریل وائز ہم گفتگو کر رہے ہیں، اور اس کے علاوہ آپ واٹس اپ پر ہم سے کچھ بھی سوال پوچھ سکتے ہیں سے احکامی مسائل کے بارے میں، اور انشاءاللہ ہم کوشش کریں گے کہ اس کا بہترین طور پر جواب دیں۔ تو لہٰذا آپ واٹس اپ کا نمبر نوٹ کیجئے، آپ کے ٹیلی ویژن اسکرین پر انشاءاللہ ڈسپلے کیا جائے گا، اس پر اپنے سوالات ضرور بھیجیے۔ جناب، یہ جو آج انشاءاللہ ہمارا موضوع تدفین ہے، میت کو دفن کرنے کا، چونکہ میت کو دفن کرنا ہر انسان پر، یعنی ہر مسلمان پر واجب کفائی ہے، تو ایسی صورت میں یہ فرمائیے کہ قبر کی گہرائی کتنی ہونی چاہیے، اور ساتھ ہی ساتھ یہ بھی بتائیے کہ اگر یہ خطرہ ہو کہ مثلا وحشی جانور قبر کو کھود دیں گے، یا اس طرح کوئی دوسرا خطرہ لاحق ہو، تو کیا کریں؟
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ دیکھیے، اس سلسلے میں علماء کرام فرماتے ہیں کہ یجب و کفایتن دفن المیت،
جی،
میت کو دفن کرنا واجب کفائی ہے ہر مسلمان کے اوپر۔
بالکل،
دفن کے معنی لغت میں یہ ہیں کہ میت کو زمین کے اندر اس طریقے سے چھپانا
جی
کہ اس کی بو لوگوں تک نہ پہنچے اور یہ کہ حیوان درندہ، بجو وغیرہ ہیں، اس قسم کے حیوان جو لاش خور ہوتے ہیں، ان کی رسد میت تک نہ ہونے پائے
جی۔
یہ ہم نے لغوی معنی کے ساتھ شرعی معنی کو بھی متصل کر دیا
جی،
تو سب ملا کے دفن میت کے معنی لغوی اور شرعی اعتبار سے یہ ہیں، میت کو اتنی گہرائی میں دفن کرنا کہ اس کی بو لوگوں تک منتشر نہ ہو جی، ثانیاً کوئی حیوان جو ہے میت کے جسم کے ساتھ بے ادبی نہ کرنے پائے،
مثلا وہ قبر کھود کے، مثلا جی ہلکی سی مٹی ہو، مٹی ہٹا کے وہ قبر کھود کے بے حرمتی کرے،
جی جی، بے حرمتی نہ ہونے پائے۔ اور اگر اس بات کا خوف ہے کوئی درندہ، کوئی وحشی حیوان میت کو قبر سے نکال لے گا، تو اس صورت میں واجب ہے کہ میت کی قبر کو پکی بنایا جائے، محکم بنایا جائے، اینٹوں سے چن دیا جائے، تاکہ اس کی حرمت باقی رہے
جی۔ बहुत अच्छा वाकन, यानी मैयत को इस तरह से हम ढांपें कि अगर उसके अंदर जो 2-4 दिन के बाद बदबू पैदा हो जाती है
जी
वो
जी
बाहर ना
वो
निकल
बाहर
नहीं
ना।
पाए। इसके अलावा एक चीज़ और है, मसलन एक शख्स है जो कुएं के अंदर गिर गया है,
जी
या
जी
मसलन कोई गहरा गड्ढा है उसके अंदर गिर गया है,
जी
उसको निकालना भी हमारे लिए आसान नहीं है, तो ऐसी सूरत में
जी
क्या करें?
देखिए, इस सिलसिले में फुकाहे कराम फरमाते हैं कि अगर कोई शख्स जो है कुएं के अंदर गिर जाए और उसकी लाश को उस कुएं से ना निकाला जा सके, या किसी और गड्ढे में, जैसे आपने इशारा
जी,
फरमाया, ऐसे गड्ढे में गिर जाए
कि मुमकिन नहीं
जिसका,
है वहां
हाँ,
से
मुमकिन
निकालना।
नहीं है, हो ही नहीं सकता मसलन उस गड्ढे से
जी
इंसान को निकाला जा सके,
सही है,
तो इस सिलसिले में मसला शरी यह है, उसी गड्ढे को, उसी कुएं को मैयत की कब्र करार दे दिया जाए,
जी
उसको बंद कर दिया जाए, उसके दहाने को लाक कर दिया जाए
सही
और
है।
लोगों में ऐलान कर दिया जाए कि ये मैयत की कब्र है। लेकिन यहाँ एक सवाल और पैदा होगा, मान लीजिए ये कुआं जो
कुआ,
है
जी
जी किसी गैर का है, इसकी जाति
बिल्कुल
में प्रॉपर्टी नहीं
जी,
थी, तो इस सूरत में मैयत के वारिसों के लिए लाजिम है कि जिसका कुआं या गढ़ा है उसको किसी भी सूरत में राजी करें,
मसलन उससे खरीद लें
जी
या ऐसे
जी
ही कोई
खरीद
रिश्तेदार
लें
हो तो
या
राजी
हेबा
हो जाए।
करें, मिन्नत गुजारी करें,
जी
सब मिला के उसको किसी भी तरीके से राजी
राजी
करें।
कर ले,
जी
और अगर राजी ना हो तो बहरहाल कुछ कोई ना कोई सूरत वहां इंसान
असल में
निकाले।
देखिए, राजी ना भी
अभी
हो तो सब मिला के जो है इसकी मैयत को वहां से नहीं निकाला जा सकता,
जाहिर है मजबूर हैं।
इसीलिए फुकाहे
जी
कराम ने फरमाया बेअय्ये वजहिन कान, यानी जिस तरीके से भी हो
मुमकिन
सके
हो बात बनाने की कोशिश की
जी
जाए।
आप जो है राजी कीजिए, आज नहीं, आज राजी नहीं हुआ, कल राजी कीजिए, एक महीने बाद
जी
राजी कीजिए, ये मसला
इसके बाद जो तीसरा सवाल है वो भी कब्र के बारे में। अब एक इंसान का
है।
इंतकाल हो गया है, हमने उसको कब्र के अंदर बंद कर दिया है, क्या इतने जमाने के बाद मसलन के इंसान को यकीन हो गया कि अब उसका जो जिस्म है वो खाक बन गया होगा, क्या हम
जी
उसको खोद सकते हैं? या मसलन किसी सहाबी की कब्र है, किसी फर्जंदे इमाम की कब्र है, तो क्या उनको हम खोद सकते हैं?
देखिए, अगर किसी दूसरी मैयत को दफन करना है
सही
और एक मैयत को मसलन 20 साल पहले हमने किसी जगह पे दफन किया
जी
और हमें इस बात का यकीन हो गया कि इस आदमी की हड्डियां भी खाक बन गई होंगी,
जी
तो इस सूरत में उस कब्र को खोद के दूसरी मैयत को दफन कर सकते हैं।
सही
लेकिन अगर ये कब्र किसी शहीद की है, किसी सहाबी की है, किसी आलिम की है, या किसी खुदा के नेक बंदे और वलिय खुदा की है, तो इस सूरत में कब्र का खोदना नाजायज है।
जी
अलबत्ता अगर कब्र के ऊपर ज्यारतगाह बन गई, लोग फातिहा खानी के लिए जाते हैं, तो सद दर सद इसके लिए हुक्म
जी
शरीयत यह है नब्श कब्र हराम है।
सही
लेकिन अगर ज्यारतगाह भी ना हो तो इस सूरत में भी किसी फर्जंदे इमाम की कब्र हो या आलिम की कब्र हो या शहीद की कब्र हो,
जी,
बिना बर एहतियात वाजिब, जायज नहीं है कि
कि उनकी
कब्र
कब्र
को
को
नब्श
खोदा
किया
जाए।
जाए, खोदा जाए।
सही, अब जैसा आप फरमा रहे हैं कि मसलन कब्र का खोदना हराम है, लेकिन मसलन अगर हम मजबूर हैं कब्र खोदने के लिए, मिसाल के तौर पर कुछ उम्र की हमें शनाख्त करनी हो, तो ऐसी सूरत में हम क्या करें, और वो कौन से मवारिद हैं कि जिनमें कब्र खोदना जायज है?
जी, इस सिलसिले में फुकाहे कराम फरमाते हैं, देखिए कायदे कुल्ली और कायदे अव्वली यही है
जी
कि नब्श कब्र किसी भी सूरत में
जायज
नाजायज
नहीं
है।
है। जी
हाँ, जायज नहीं है, नाजायज है। लेकिन 8 मवारिद वो हैं जहां इंसान जो है नब्श कब्र कर सकता है, यानी शरीयत ने इजाजत दी है 8 जगहों पे आप कब्र को खोद सकते हैं, और बाज
सही
औकात कब्र का खोदना वाजिब हो जाता है। इसमें से पहला मौरिद जो फुकाहे कराम ने बयान किया, अगर मैयत को गसबी जमीन में दफन किया गया है
जी
और जिसकी वो जमीन है वो आदमी राजी नहीं हो रहा है,
सही
तो इस सूरत में वरसा पे वाजिब है कि मैयत को उस जमीन से बाहर लाएं और दूसरी जगह पे दफन
दफन करें।
करें। दूसरा वो मौरिद जहां कब्र खोदी जा सकती है,
जी
वो मौरिद है कि जब मैयत को गसबी कफन दिया जाए,
सही
अगर गसबी कफन मैयत को पहनाया गया है और जिसका ये कफन था वो राजी नहीं हो रहा
जी
है, तो इस सूरत में भी जरूरी है कि मैयत को कब्र से बाहर निकाला जाए और उसका कफन एवज किया जाए। तीसरा वो मौरिद जहां नब्श कब्र जायज है बल्कि वाजिब हो जाएगा
जी
बाज़ औकात, अगर मैयत को गुस्ल गलत दिया गया है,
सही
मसलन 3 गुस्ल मैयत को देने थे, आबे सिद्र, बेरी का पानी से,
जी
पानी जो होता है उससे, آب کافور اور آب قراح جسے آب خالص کہتے ہیں، کسی نے الٹا کر دیا، پہلے آب قراح اور خالص سے غسل دیا، اس کے بعد جو ہے آب سدر اور آب کافور سے، سب ملا کے ترتیب غلط کر دی۔ تو اس صورت میں بھی لازم ہے کہ میت کو باہر لایا جائے اور دوبارہ اس کو ترتیب کے مطابق جو رسالہ عملیہ میں بیان ہوا ہے میت کو غسل دیا جائے۔ البتہ یہاں شرط یہ ہے کہ یہ جو غلط طریقے سے غسل دے کے میت کو دفن کیا گیا ہے، اس میں شرط فقہائے کرام نے لگائی ہے کہ قبر کا کھودنا باعث بے حرمتی نہ ہو، ایک نمبر، دو کھودنے والوں کے لیے باعث عسر و حرج نہ ہو،
مثلا یعنی سختی کا باعث،
سختی کا باعث، مثلا پانچ دن ایک میت پہ گزر گئے ہیں، پانچ دن کے بعد جو معلوم ہوا کہ اس میت کا جو ہے غسل غلط دیا گیا ہے، اب ہم جانتے ہیں میت منتشر ہو گئی ہوگی، غسل کے لائق بھی نہ ہوگی، توہین میت ہوگی، تو اس صورت میں ناجائز ہوگا۔ لیکن ابھی مثلا ایک گھنٹہ پہلے دفن کیا ہے اور ایک گھنٹے کے فوراً بعد ہم کو معلوم ہو گیا کہ میت کا غسل جو ہے غلط طریقے سے دیا گیا ہے اور افراد بھی موجود ہیں ابھی، تو فوراً قبر کھودی جائے اور میت کو باہر نکالا جائے اور اس کو جو شریعت نے ترتیب بیان کیا ہے اس ترتیب کے مطابق میت کو غسل دیا جائے۔ چوتھا وہ مورد جہاں پاس قبر کا کھودنا جائز ہے وہ ہے کسی حق کو ثابت کرنے کے لیے، مثلا لوگ شک میں پڑے ہوئے ہیں یہ آدمی اپنی موت سے مرا ہے یا اسے قتل کیا ہے زہر کے ذریعے،
زہر دے دیا ہے یا کوئی دوسری چیز،
تو اس صورت میں فقہائے کرام نے اجازت دی ہے کہ آپ قبر کھود سکتے ہیں۔ پانچویں وہ چیز، وہ جگہ جہاں میت کو قبر سے نکالا جا سکتا ہے، جب میت کو ایسی جگہ پہ دفن کر دیا جائے جہاں میت کا دفن ہونا باعث بے حرمتی ہے، مثلا کفار کے قبرستان میں میت کو دفن کر دیا
جی دھوکے سے،
ہاں، یا کسی کوڑا ڈالنے کی جگہ پہ میت کو دفن کر دیا گیا، تو اس صورت میں بھی جائز ہے میت کو وہاں سے نکالا جائے اور دوسری جگہ پہ دفن کیا جائے۔ چھٹی وہ جگہ جہاں پاس قبر کا نبش اور کھودنا جائز ہے، اگر کوئی شرعی مسئلہ پیش آ جائے اور ایسا مسئلہ ہے جس کی اہمیت قبر کھودنے سے زیادہ اہم ہے، مثلا ایک ایسی خاتون کو دفن کر دیا گیا جہالت کے عالم میں جو حاملہ تھی،
یعنی اس کے شکم میں بھی بچہ تھا،
جی بچہ تھا، اور معلوم ہے یہ بچہ کامل تھا اور زندہ ہے، تو اس صورت میں واجب ہے فوراً قبر کو کھودا جائے اور بچے کو جراحی کے ذریعے سے
نکالا جائے۔
ساتویں وہ جگہ جہاں قبر کا کھودنا جائز ہے، جہاں انسان کو اس بات کا گمان ہو یا اطمینان ہو یا یقین ہو کہ اگر میت یہاں دفن رہی تو درندے اسے قبر سے نکال کے پھاڑ ڈالیں گے، یا مثلا دوسرے افراد جو ہے قبر سے اس کو نکال لیں گے، مثلا اس کی دشمنی تھی لوگوں سے اور قبر سے نکالنے کے بعد اس کا مسلح کریں گے، ہاتھ کاٹیں گے، پیر کاٹیں گے،
تو اب اس کو اس جگہ سے نکال کے دوسری جگہ پہ
ٹرانسفر
کرنا ضروری ہے۔
اسی طریقے سے جیسے مثلا سیلاب آ گیا، ہمیں معلوم ہے کہ اگر میت کو نہیں نکالا گیا تو سیلاب میت، ہاں، سیلاب میں میت بہ جائے گی۔
اور آٹھویں چیز،
آٹھویں چیز، اگر میت کا کوئی جز میت سے جدا ہو گیا تھا، مثلا کسی کو قتل کیا گیا، اس کا ایک ہاتھ نہیں ملا، لوگوں نے میت کو دفن کر دیا، دفن کرنے کے ایک ہفتے کے بعد اس کا ہاتھ مل گیا، تو اس صورت میں ضروری ہے کہ اس ہاتھ کو میت کے ساتھ ملا دیا جائے، لہذا اس صورت میں نبش قبر جائز ہے تاکہ اس جز کو میت کے ساتھ ملا دیا جائے
اور جی یہ آٹھ موارد
ہیں، آٹھ موارد ہیں،
ضروری ہے کہ قبر کھودی جائے
جی
اور پھر جو امور انجام،
مطلب سر جدا تھا اس کا، سر مل گیا۔ ایک نقطہ فقط اشارہ کرنا چاہتا ہوں، وقت کم ہے اس پروگرام کا، کہ وہ نقطہ فقہائے کرام نے بیان کیا ہے کہ جب جز کو ملانا ہو میت سے اس صورت میں آپ کے اوپر واجب ہے، یعنی اس آدمی بھی واجب ہے جو جز کو میت سے ملا رہا ہے، اس طریقے سے قبر کھودے کہ اس کی نگاہ لاش پر نہ پڑے، میت پہ نہ پڑے، اور آسانی کے ساتھ جو ہے اس جز کو میت
کے ساتھ متصل کر دے۔ بہت شکریہ ناظرین، ایک وقفے کے بعد آئیں گے لیکن پھر ہم ان چیزوں کو دیکھیں کہ جو آپ نے واٹس ایپ کے ذریعے ہمیں بھیجی۔ جی ناظرین، آپ ہی کی طرف سے بھیجے گئے کچھ ہمارے پاس میسیج ہیں، واٹس اپ کے ذریعے آئے ہیں، اور سب سے پہلے آڈیو میسیج لیں گے ہم، اور پھر اس کے بعد جو آپ نے ہمیں ریٹن میسیج لکھ کر بھیجے ہیں ان کو لیں گے۔ تو ہمارا واٹس اپ کا سب سے پہلا میسیج آئیے سنتے ہیں۔ یہ جو واٹس اپ کے جناب ہمارے پاس میسیج ہیں، انشاءاللہ وہ سب بھی ابھی انشاءاللہ ان کو یہاں پر چلایا جائے گا، اور تاکہ ہمارے تمام ناظرین اس کو سنیں۔ تو سنتے ہیں ہمارا واٹس اپ کا پہلا میسیج۔
السلام علیکم شیخ صاحب، میں نام سرو کارگل کشمیر سے غلام حیدر بات کر رہا ہوں۔ میرا سوال ہے کہ رہبر معظم اور کچھ مجتہدوں نے ہمیں کچھ کمپنیوں کا سامان خریدنا اور ان کا لین دین کرنا ہمیں ممنوع قرار دیا ہے، کیونکہ اس کا جو پروفٹ ہوتے ہیں وہ اسرائیل کو جاتے ہیں۔ لیکن اگر مارکیٹ میں صرف اسی کمپنیوں کا سامان ہمیں ملتا ہے، اس کمپنی کا کوئی مطابق یعنی اس کمپنی کا سامان ہی ملتا ہے، دوسرے کمپنی کا ہمیں وہی سامان جو ہمیں ضرورت ہوتے ہیں وہ نہیں ملتے ہیں، جیسے کہ بچوں کا جو پاؤڈرس ہوتے ہیں، چھوٹے بچوں کا لیکٹوجن پاؤڈرس، وہ صرف نسلے کا ہوتے ہیں، جہاں تک ہمارے مارکیٹ کی بات کر رہا ہوں میں کرگل کی، اور جانسن بیبی کا، جانسن والوں کا پاؤڈرس ہوتے ہیں جانسن بیبی کے نام سے۔ اگر انہیں کے علاوہ دوسرے کمپنی کا ہمیں پروڈکٹ نہیں ملتا ہے مارکیٹ میں، تو اس سمے ہم کیا کر سکتے ہیں، ہمارے لیے کیا حکم ہے؟
جی
مہربانی کر کے اس کا جواب
جی دیکھیے۔ کلی طور پر رہبر انقلاب اسلامی کے نزدیک وہ اجناس، وہ چیزیں جس کو اسرائیل گورنمنٹ یا وہاں کے افراد بناتے ہیں،
جی،
ان کو بیچنا، خریدنا، ان کو مارکیٹ میں وارد کرنا ناجائز ہے۔
صحیح،
حالت اختیار میں۔ لیکن جیسے ہم ہندوستان
یعنی
میں
وارد کرنے سے مراد یہ کہ ہم خود جائیں اور اس کاروبار میں لگیں اور وہ کمپنی کے پروڈکٹس لا کے
ہم بیچ خرید نہیں رہے ہیں، بلکہ واسطہ بنے ہوئے ہیں،
صحیح،
ایجنٹ بنے ہوئے ہیں، یہ بھی ناجائز ہے۔ لیکن کبھی ایسا ہوتا ہے کہ ہم جیسے ہندوستان جیسے ملک میں رہ رہے ہیں، ہمارے لیے جو ہے دوسرا اس کا بدل فراہم نہیں ہے۔
جی
مطلب بچوں کے جوتے ہیں اسکولی،
یعنی اتنا اچھا دوسری کمپنی میں نہیں ہے
نہ، کبھی ان کے سوال کے مطابق اصل مارکیٹ میں ہے ہی نہیں۔
جی
اگر ہم بچے کے جوتے کو نہیں خریدیں گے تو ہمارا بچہ مدرسے سے نکال دیا جائے گا،
بالکل،
چونکہ یہاں اسرو ہرا جا گیا، مشکل۔
جی
تو یہاں جو ہے اجازت دی گئی ہے، جتنی آپ کی مشکل ہے، مشکل کو حل کرنے کے لیے آپ اتنا سامان خرید لیں۔
جی
کوئی حرج نہیں ہے،
یعنی خرید سکتے ہیں
جی، مشکل جی کی صورت میں، حرج کی صورت جی میں،
لیکن اگر مل رہا ہے تو،
لیکن اگر دوسری کمپنی کا بھی سامان مل رہا ہے، بلکہ اس سے 19 ہے
جی،
تو آپ پہ واجب ہے جو ہے
دوسری کمپنی
خریدے۔ لیکن اگر نہیں مل رہا ہے
جی
اور اس کی بدولت جو ہے اگر نہ خریدے تو آپ مشکل میں پھنس جائیں گے
جی،
تو رفع مشکل کے لیے، رفع حرج کے لیے آپ سامان خرید سکتے ہیں
جی۔ بہت اچھا واقعا یہ سوال بھی تھا کہ جو ہمارے ناظرین نے الحمدللہ استفادہ بھی کیا۔ اور اس کا جو واٹس اپ کا دوسرا میسج ہے، وائس میسج ہم تک پہنچا ہے، اس کو سنتے ہیں۔
السلام علیکم، میرا نام رضوانہ ہے، کراچی سے بات کر رہی ہوں۔ پروگرام کے شروع میں جو آپ نے پردے کے بارے میں سورہ پڑھی تھی، اس کا سورہ کا نام اور آیت نمبر دوبارہ سے بتا دیں پلیز۔
جی وہ جو آپ نے
پہلے گزشتہ پروگرام میں ہم نے پردے کے سلسلے میں 3 آیتیں پڑھی تھی، ان میں سے 2 آیتیں سورہ نور کی آیت نمبر 30 اور آیت نمبر 31 تھی، جس کی شروعات ہوتی تھی قل للمومنین یغضوا من ابصارہم، اے رسول مومنین سے کہہ دیجئے اپنی نظروں کو نیچی رکھیں۔ دوسری آیت میں کہا گیا وقل للمؤمنات یغضضن من ابصارہن، اے رسول مومنات سے بھی کہہ دیجئے کہ یہ بھی نامحرم مردوں کے مقابلے اپنی نظروں کو نیچی رکھیں۔ یہ سورہ نور کی آیت نمبر 30 اور آیت نمبر 31 ہے، آپ پوری آیت دیکھ لیجئے گا۔ اور ایک آیہ کریمہ میں نے سورہ احزاب کی پڑھی تھی، آیت نمبر 59-59، اس میں نبی سے کہا گیا کہ اے میرے نبی، آپ جو ہے اپنی پالتو لڑکیوں سے، اپنی زوجات سے،
آپ کی پالی ہوئی جو لڑکیاں ہیں اور اپنی زوجات،
اپنی زوجات سے، اور اسی طریقے سے अपनी कौम की औरतों से कह
जी
दीजिए कि अयुदनीना अलैहिन्ना मिन जलाबी बेहिन्ना, अपने ऊपर जो है चादर डाल लिया करें। तो
सही है।
ये सूरह अहज़ाब की आयत नंबर 59
59
59
यानी दो तरफा मामला है, सिर्फ ये नहीं कि जी मर्द ही अपनी
बल्कि
निगाहें।
मैंने उस जलसे में
जी
अर्ज किया था कि पर्दे की शुरुआत मर्दों से होती है, औरतों से
नहीं
नहीं
होती
होती।
है, यानी मर्द जो है पहले अपनी निगाह को नीचे रखेंगे और
जी,
साथ ही साथ औरतें भी।
उनका भी
जी,
फरीजा ये
उनका
है।
भी फरीजा है। बहुत शुक्रिया इस सवाल का। तीसरा व्हाट्सएप वॉइस मैसेज।
अस्सलाम वालेकुम जनाब, मेरा एक थोड़ा सवाल ये है कि हम मेहंदी के अलावा बालों और दाढ़ी को कोई और कलर लगा सकते हैं क्या? इस्लाम में ये जायज़ है या नहीं? इसमें थोड़ी रोशनी डालिए और मेहरबानी करके इसका ज़रा थोड़ा जवाब दीजिए।
जी
जी, सवाल आपका वाज़ेह है। देखिए, इस्लाम हमसे ये चाहता है कि जिस तरीके से एक मुसलमान खूबसूरत नजर आता है, उसी तरीके से खूबसूरत
सूरत भी
भी
नजर आना
नजर
चाहिए।
आए।
जी
खूब, एक मुसलमान की पहचान जो है मुसलमान नाम रख लेने से नहीं है, उसके किरदार से,
जी
उसके रफ्तार से, उसके अखलाक से पहचान
होती है।
होती है। इसी तरीके से इस्लाम और शरीयत हमसे खाहां है इस बात
जी
की कि हम सूरत और शक्ल के एतबार से भी अच्छे लगें। लिहाजा अब चाहे मेहंदी के जरिए से हम रंग करें या दूसरे रंगों के जरिए से हम मेहंदी का रंग अपनी दाढ़ी या
जी
बाल पे करें, कोई हरज नहीं है,
सही, यानी रंग लगा सकते हैं
कोई
जैसे वो
हरज
अजीब
नहीं
अजीब
है।
तरह के कोई
अजीब
काला,
तरह का
और
मसला
यानी
यह है कि सब मिला के ऐसा रंग
जी
हो जो माशरे में ऐब न माना जाए,
सही, यानी वो लगा
आपकी
सकते हैं,
खूबसूरती में इजाफा करे।
उसको इस्तेमाल कर
जी,
सकते
यानी
हैं।
आप खूबसूरत नजर
जी
आए। इसके लिए हदीस पैगंबर भी है, उसमें रंग या मेहंदी के बारे में नहीं कहा गया,
जी
तगैयरु शेब वला तगैयरु शैब वला तशब्बहु बिल यहूद। हजरत नबी अकरम सल्लल्लाहु अलैहि
अल्लाहुम्मा सल्लल्लाहु
वसल्लम
अलैहि
ने
वसल्लम।
एक जंग के मौके पे फरमाया, मेरे साहबियो अपनी ज़ईफ़ी को जवानी से बदल दो।
बदल दो और यहूद की तरह से ना हो जाओ कि वो सफेद सफेद उनकी सबकी
जी
दाढ़ियां हैं
जी
और बिल्कुल बूढ़े नजर आते
बूढ़े नजर
हैं।
आते हैं।
बहुत शुक्रिया। और इसके बाद व्हाट्सएप वॉइस मैसेज।
सलाम अलैकुम, मैं कश्मीर से बोल रही हूँ। मेरा सवाल ये है कि जलजला अगर दिन में 3 या 4 बार आ जाए तो क्या हर जलजले के लिए अलग अलग नमाज आयत पढ़नी है या सब के लिए एक ही नमाज आयत पढ़नी है? सलाम अलैकुम।
जी,
सलामत रहे
कभी कभी
इंशाल्लाह।
ये होता है कि मसलन जलजला एक मरतबा आया और नमाज पढ़ ली, लेकिन मसलन अभी जलजले कुछ झटके महसूस हुए इसके 1 घंटे बाद, मसलन 2 घंटे बाद या शाम में, तो क्या करें ऐसे मौकों पर?
देखिए, अगर उर्फ आम में ये कहा जाए कि मसलन 5 मरतबा आज जलजला आया,
सही,
तो हर जलजले की नमाज आयात जुदा जुदा होगी।
यानी अगर ये कहें कि ये 5 जलजले थे।
जी, 5 जलजले
जी
थे, तो
सही
हर जलजले की नमाज आयात अलग अलग पढ़ी जाएगी। लेकिन अगर एक ही वक्त में, एक
जी
मिनट के अंदर जो है, जमीन रुकी नहीं, मसलन शुरुआत हुई और तेज हुआ और तेज हुआ, कम हुआ, 5 मिनट जो है जमीन घूमती रही,
जी
बोलो ये झटकों में फर्क था, कोई झटका जलजले का कम था,
कोई
पांच
ज्यादा
रिश्टर
था।
था, कोई
जी
6 रिश्टर था, कोई 3 रिश्टर था, तो इस सूरत में इसे एक जलजला कहा जाएगा,
जी
एक ही नमाज आयात वाजिब होगी। लेकिन अगर वही मनर्ज किया, अगर एक दिन में 5 मरतबा जलजला आया, दो दो घंटे के फासले के बाद,
जी
तो हर जलजले के लिए नमाज आयात जुदा पड़ी जाएगी।
सही, यानी दूसरे वाला जो है उसमें एक नहीं कहा, यानी एक ही कहा जा रहा है, यानी कई झटके लगे हैं, मसलन
जी
जलजले कई
जी
झटके हैं लेकिन एक ही शुमार किया जा रहा है, तो नमाज सूरत में
एक पढ़ी
एक ही है।
जाएगी।
जी,
लेकिन अगर उर्फ आम में ये कहा जा रहा है
कि
पांच
ये
मरतबा जलजला
जलजला
आए,
आया तो ऐसी सूरत में हर जलजले के लिए अलग
अलग
नमाज
नमाज
पढ़ी
पढ़ी
जाएगी।
जाएगी।
सही, बहुत अच्छा। इसके बाद वाला सवाल।
कि हमारे मुल्क में हाउसिंग लोन दिया जा रहा है मकान बनाने के लिए, तो मैं इमाम खुमैनी रहमतुल्लाह अलैह का मुकल्लिद हूँ, क्या हम अपने जम्मू कश्मीर बैंक जो हमारा यहाँ मुकामी बैंक है, क्या हम उसके साथ कारोबार में उनसे मदद ले सकते हैं? और अगर घर बनाने के लिए लोन निकालना हो और उसको सूद देना हो, क्या हम उसको सूद या नफा दे सकते हैं? मेहरबानी करके वजाहत करें।
देखिए, सूदी कर्ज लेना हराम है और सूद का देना भी हराम है,
चाहे किसी आदमी से, एक आदमी से हो
या कंपनी से लिया जाए या मसलन हुकूमत से लिया जाए, सूद हराम है। लेकिन एक सूरत है, अगर मसलन कोई हिंदुस्तान में ऐसा बैंक है जो हुकूमती बैंक है, सरकारी बैंक है, गवर्नमेंट का बैंक है, तो आप कर्ज के उन्मान से उससे हाउस लोन ना लीजिए, बल्कि आप इस उन्मान से लीजिए कि हम बैंक का पैसा कम कर रहे हैं, जिसे शरीयत में कहते हैं इस्तिनकाज। एक है इस्तिकराज कर्ज की नियत से, यह हराम है। एक है इस्तिनकाज, उसका पैसा जो है कम करने के लिए हम जो है पैसा ले रहे हैं,
बैंक का पैसा कम कर रहे हैं, यानी शायद हमारे नाज़रीन के लिए मुबहम ये बात रहे
जी। ये एक शरी इस्तिलाह है, एक इस्तिकराज है, एक इस्तिनकाज है, बस आप हमें एक पैसा दे रहे हैं,
सही
100 रुपए आपने हमको दिया
जी,
हमने बनवाने कर्ज ले लिया
जी।
एक है ना, एक आदमी दुश्मन इस्लाम है, मान लीजिए हम 100 रुपए उससे ले रहे हैं, इसलिए ले रहे हैं ताकि 1000 रुपए जो इसके पास थे उसमें कमी वाकई
हो जाए।
हमारी नियत के ऊपर है, बस तो बतौर इस्तिनकाज अगर लिया तो कोई हर्ज नहीं है। सब मिला के अगर आपने कर्ज भी लिया, सूदी कर्ज है, वलो शरी तौर पर यह लेना आपके लिए नाजायज था, लेकिन यह कर्ज आपका सही है
जी,
सूद का देना लेना यह नाजायज है, लेकिन खुद कर्ज क्या है, सही है,
सही, तो वहां पर कर्ज ले सकते हैं। ये नाज़रीन हमारे व्हाट्सएप वॉइस मैसेज थे कि जो आप
नहीं कर्ज नहीं ले सकते, बारीकी यही है
जी 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 जी,
कर्ज के उन्वान से नहीं, बल्कि हम किस उन्वान से ले रहे हैं,
इनकराज यानी कम करने
इस्तिनकाज, उसका कम करने के लिए, कोई हर्ज नहीं है। लेकिन अगर मसला न जानने की सूरत में भी हमने जो है बतौर कर्ज भी ले लिया, सूदी कर्ज लिया, ये आपका कर्ज लेना, बोलो आप गुनहगार हैं, शरी लिहाज से जायज है, कोई हर्ज नहीं है, अलबत्ता सूद का देना लेना ये नाजायज रहेगा
जी। इसके बाद का जो व्हाट्सएप के जरिए हमें मैसेज मिला है वो भी तकरीबन एक ऐसा ही सवाल है। सवाल यह है कि क्या किसी बिजनेस फार्म को बिजनेस के लिए पैसे दिए जा सकते हैं, जबकि वो कभी प्रॉफिट हमें ज्यादा देता है या कम, तो ऐसी सूरत में क्या करें?
देखिए, बिजनेस फार्म का हुक्म अलग है, बैंकों का हुक्म अलग है।
सही,
देखिए हम जानते हैं कि एक कंपनी काम कर रही है,
सही,
खूब, उसने हमसे 1 लाख रुपए लिए और 1 लाख रुपए लेने के बाद वो माहाना 5000 रुपए हमको दे रही है, तो इसे शरीयत में कहते हैं मुजारेबा
जी,
यानी जो काम 10 आदमी कर रहे थे, तजारत कर रहे थे, 1 लाख रुपए दे के मैं 11वां आदमी उसके अंदर शरीक हो गया। तो अब कंपनी कभी कम पैसा देती है, कभी ज्यादा पैसा देती है, और कोई हर्ज नहीं है, इसको शरीयत में मुजारेबा कहते हैं,
मुजारेबा, और ये जायज है,
जायज है। अलबत्ता मैं बरादरान से कहूंगा इस मुजारबे के जाल में ज्यादा ना फंसे
जी,
वरना 99% 99% जो है हमेशा फ्रॉड ही हुआ है, लोग पैसा लेके भाग गए हैं। आज के जमाने में लोग खिदमत के नाम पर परेशान करते हैं,
सही,
वो देने के नाम पर हम आपको देना चाह रहे हैं, आपकी जेब को खाली कर लेंगे,
सही। इसके अलावा एक सवाल हमसे पूछा गया व्हाट्सएप पे, वो बहुत अहम है, खुम्स के मामले, मसलन हमारे पास पैसा है, हमने हिसाब करके एक साथ अदा कर दिया है, लेकिन क्या हम ये खुम्स का पैसा किस्तों में अदा कर सकते हैं, और अगर हम ऐसा करना चाह रहे हैं तो जिसको हम खुम्स देना चाह रहे हैं खुद उसकी इजाजत लेना जरूरी है?
देखिए, इस सिलसिले में फतवा ये है कि मसलन 1 साल का खुम्स है
जी,
खूब खुम्स सिर्फ पैसे पर तो वाजिब नहीं है, जो चावल घर का बचा है, दाल है, हत्ता नमक, खूब उसको आप नमक को कैसे कैसे किस्तों में देंगे
जी,
चावल को कैसे किस्तों में देंगे, गेहूं को कैसे किस्तों में देंगे,
जाहिर है जितना बचा है उसी में से निकाल के हमारे पास मौजूद है, उसी को निकालना है।
वो खुम्स जो आपने अलग कर दिया आपकी मिल्कियत ही नहीं है।
सही,
कभी ऐसा होता है, मतलब 10 साल का खुम्स है, हम जाहिल थे, मसला नहीं जानते थे, अब हमें इल्म हुआ इस बात का कि खुम्स निकालना उस जमाने में वाजिब था।
सही,
तो हम 10 साल का हिसाब करेंगे। अब चूंकि 10 साल की रकम हम एक साथ नहीं दे सकते, लिहाजा मर्जे वक्त या मर्जे वक्त का जो वकील है उससे सुलह कर लो
जी,
तो इस सूरत में किस्ती देना कोई हरज का बाइस नहीं है।
नहीं है, दे सकते हैं, यानी किस्ती तौर पर। मसलन कभी ये होता है हमारे पास में मौजूद है पैसा
जी,
लेकिन अभी हमको भी कुछ और भी जरूरत है, मसलन इसके बाद, मसलन आज हमारी डेट है खुम्स करने की, लेकिन कल जो है वो हमें फिर खुम्स अदा करना है, यानी कल जरूरत है उसकी और खुम्स आज अदा करना, तो उस चीज को हम उसकी इजाजत से भी रख सकते हैं अपने पास
जी, 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 जी।
وہی صورت ہے
اگر صلح کر لیجیے آپ وکیل سے مرجع وقت کے یا خود مرجع وقت تک دسترسی ہو تو کوئی حرج نہیں.
ہمارے پاس ایک منٹ ہے اور ایک آخر کا سوال یہ ہے کہ اے ایس صاحب ہیں, انہوں نے سوال کیا کہ ہمارے گاؤں میں پیسے جمع کر کے تیر وغیرہ کا کھیل ہوتا ہے اور جو اچھی تیر اندازی کرتا ہے اس کو انعام بھی دیا جاتا ہے, تو آپ کی نظر میں یہ کام کیسا ہے؟
کوئی حرج نہیں ہے,
یعنی
تیر اندازی میں مسابقہ کرنا معنی نہیں رکھتا اور علماء نے اس کی اجازت دی ہے.
جی ایک سوال اور ہے بہت جلدی, ہم انڈیا سے ہیں اور آیت اللہ خامنئی کے مقلد ہیں, اگر کوئی پہلی بار خمس نکالے تو کیسے نکالے, اور باپ کی زمین جو ہم کو میراث کے طور پر ملی ہے کیا اس پر بھی خمس واجب ہے؟
جی دیکھیے پہلی بار اگر خمس نکالنا ہے تو اس کا وہی طریقہ ہے جو ابھی تک میں نے بیان کیا, وہ حساب کرے اور حساب کرنے کے بعد جو پانچواں حصہ بچتا ہے اس کو نکالتے.
لیکن باپ کی زمین,
لیکن تین چیزوں پہ خمس نہیں ہے, میراث جو انسان پاتا ہے, ہبا و ہدیہ و گفٹ جو انسان کے پاس ہے, تیسری چیز عورتوں کا مہر. ان تین چیزوں پہ آقا کے نزدیک خمس نہیں,
یعنی خود عورت جو ہے وہ خمس نہیں نکالے گی اس مہر میں سے. بہت شکریہ, بہت اچھے سوالات تھے کہ جو ہمارے ناظرین نے آپ سے پوچھے, اور الحمدللہ آپ نے بھی اس طرح جواب دیا ہے کہ ہم اس سے بہت مطمئن ہیں. انشاءاللہ اگلے ہفتے حاضر ہوں گے, خدا حافظ, فی امان اللہ, شکریہ.